यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा ग्यास अभाव, कालोबजारी नियन्त्रण, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यान आकर्षण। नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति। विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण भदौ 1 गतेदेखि अनलाइनबाट हुने। काठमाडौँ उपत्यकाको ट्राफिक समस्याको समाधान गर्ने दीर्घकालीन गुरू योजना सार्वजनिक। र स्ट्रीट अफ होर्मुज समुद्री मार्गलाई लिएर इरान र ओमान बीच सम्झौता हुँदै।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय सभाबाट मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको आज बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको ध्यानाकर्षण प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्दै सांसद कमला पन्तले मनसुनका बेला बाढ़ी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ़दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे जानकारी माग गर्नुभयो। प्रस्तावमाथि सांसदहरू मदन कुमारी शाह गरिमा, सोमनाथ पोर्तेल र पदम बहादुर परियारले समर्थन जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै गृहमन्त्री सुधन गुरूङले मनसुनजन्य विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको बताउनुभयो। मन्त्री गुरूङले विपद तथा मनसुन पूर्व तयारी प्रतिकारीय कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने मनसुनजन्य गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अपनाउँदै आएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभयो। विधेयक पेश गर्दै मन्त्री चौधरीले महामारीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र पशु तथा पशुजन्य पदार्थको व्यापार प्रवर्धन गर्न र पशु संक्रामक रोग नियन्त्रण गर्न कानून आवश्यक भएकाले विधेयक पेश गरेको स्पष्ट गर्नुभयो। गृहमन्त्री सुधन गुरूङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री गुरूङले देशमा भएका हत्या, हिंसा, बलात्कार लगायतका घटनाहरूको विषयमा चरणबद्ध रूपमा अनुसन्धान भइरहेको बताउनुभयो। मन्त्री गुरूङले बेरोजगारी र गरीबीका कारण युवाहरूमा बढ़िरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा तीन तहका सरकारबीच समन्वय गरेर काम गर्ने योजना बनाएको बताउनुभयो।
सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको छ। देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान हामीले चरणबद्ध रूपमा गरिरहेको छौँ। युवा वर्गहरूलाई चाहिँ अब हामीले खेलकुदहरूमा केन्द्रित भएर त्यसमा चाहिँ अलिक सुविधाहरू बढाउने, युवाहरूलाई अरू टेक्नोलोजीहरूमा चाहिँ अलिकति हामीले चाहिँ यसमा डाइभर्ट गर्नलाई हाम्रो खेलकुद मन्त्रालयले पनि त्यही अनुसार बजेट पनि छुटाउनु भएको छ होइन। अनि यसमा चाहिँ हाम्रो काम भइरहेछ। तिनटै तहको सरकार मिलेर चाहिँ हामीले यसमा काम गरिरहेछौँ। समन्वय पनि त्यही अनुसारमा, सहकार्य पनि त्यही अनुसारमा भएको छ।
मन्त्री गुरूङले युवाहरूलाई लक्षित गर्दै जीवनमा दुःख पाए पनि संघर्ष गर्नुपर्ने र हरेस खान नहुने बताउनुभयो। यस्तै बैठकमा सांसद मदन कुमारी शाह गरिमाले सोध्नु भएको प्रश्नको जवाफ दिँदै महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने बताउनुभयो। मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भीड़भाड़ तथा आवागमन सम्बन्धी व्यावहारिक कठिनाईलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ब्लू बस सञ्चालनमा ल्याएको बताउनुभयो। मन्त्री बादीले सरकारले सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा विरूद्धका कानूनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सवारी साधनमा सीसीटीभी जडान तथा प्रविधिमा आधारित सुरक्षा र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य राखेको बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तु, ग्यास अभाव तथा कालोबजारी नियन्त्रण, स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले स्वास्थ्य बीमा जनताको जीवनसँग जोड़िएको विषय भएकाले तत्काल कार्यान्वयन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले विभिन्न जिल्लामा बदेल आतंकले किसानको मकै बाली सखाप पारेको भन्दै वर्षभरि किसानले पसिना बगाएर लगाएको बाली एकै रातमा नष्ट हुने अवस्था आएकाले यसको क्षतिपूर्ति तथा रोकथाम र नियन्त्रणमा पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि अपराह्न सभा 1 बजे बस्नेछ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न अनुमति दिएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्च अदालतकै आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर निवेदनमाथि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज सुनवाई गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो। सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएसँगै पूर्व सभापति शेरबहादुर देउबाको रिट खारेज गर्ने सर्वोच्चको अघिल्लो आदेशमाथि पुनः सुनवाई हुने भएको छ। यसअघि न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गत वैशाख 4 गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदै पूर्व सभापति देउबा पक्षको रिट खारेज गरेको थियो। परराष्ट्र मन्त्रालयले विभिन्न प्रयोजनमा विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण गर्न कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको शुरूआत भदौ 1 गतेदेखि गर्ने भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग मार्फत प्रभाव भइरहेको कागजात प्रमाणीकरण सेवालाई भदौ 1 गतेदेखि लागू हुने गरी अनलाइन सेवाका रूपमा सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले अनलाइन प्रणालीको उद्घाटन गर्नुहुँदै बाह्य मुलुकमा जाने लाखौं नेपालीले व्यक्तिगत कागजातको प्रमाणीकरण गर्न धेरै टाढाबाट काठमाडौँ धाउनुपर्ने तथा आर्थिक बोझ बढ़ने जस्ता असहजतालाई मध्यनजर गर्दै मन्त्रालयले सहज प्रविधि र सेवाग्राही मैत्री सेवाको शुरूआत गरेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले अनलाइन सेवा सञ्चालनपछि कतिपय स्थानीय सरकारबाट जारी हुने गरेका कागजातका ढाँचा, भाषा र विषयमा एकरूपता नहुँदा सेवाग्राहीले भोग्नु परेका शास्तिको समस्या समाधान हुने बताउनुभयो। पत्रकार सम्मेलनमा कागजात प्रमाणीकरण गर्न अनलाइन मार्फत नै व्यक्तिगत विवरण तथा कागजात राखेर शुल्क बुझाई सेवाग्राही आफैले सहज हुने समय छनौट गरी प्रमाणित कागजात लिन सक्ने जानकारी दिइयो। हरेक वर्ष 1 लाख बढ़ी नेपाली विद्यार्थी विदेशी विश्वविद्यालयमा जाने र वार्षिक करिब 4 लाख नेपालीहरूले वैदेशिक रोजगारीका लागि अनुमति लिने गरेको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गरी गुरू योजना तर्जुमा गरिएको छ। गुरू योजनामा महाराजगंज र चाबहिल गौशाला भूमिगत मार्ग, चाबहिल बागमती र त्रिपुरेश्वर माइतीघरमा आकाशे पुल, विष्णुमतीमा नदी तटीय मार्ग, सातदो बाटो गोदावरी जोड्ने नयाँ कर्मनासा पुल, चौडा चक्रपथ, थापाथली त्रिपुरेश्वर क्षेत्रमा पुल निर्माण र बागमती नदी किनार करिडोरको स्तर उन्नति तथा बौद्ध मार्ग सड़क चोक सुधार योजनालाई समावेश गरिएको छ। पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार गरिएको गुरू योजनाले उपत्यकाका मुख्य जाम हुने क्षेत्रमा अण्डरपास, भूमिगत सुरुङ, आकाशी सड़क र ठूला बसको एकीकृत सञ्चालन मार्फत ट्राफिक समस्याको दीर्घकालीन समाधान गर्ने लक्ष्य राखेको छ। यसैबीच आज ललितपुरमा आयोजित गुरू योजना सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ थापाले गुरू योजना कार्यान्वयनमा आएपछि उपत्यकामा अहिले देखिएको यातायात ट्राफिक र सड़क सम्बन्धी समस्या समाधान हुने उल्लेख गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका विज्ञ टोलीका टोली प्रमुख हिदेओ सुजीले रिङरोडभित्र सवारी साधनको चाप व्यवस्थापन गरी सड़कको क्षमता सुदृढ बनाउने, चक्रपथ बाहिरका क्षेत्रको पहुँच थप सहज बनाउने तथा विपद तथा आपतकालीन अवस्थाका लागि सड़क सञ्जालको विकास गर्ने गुरू योजनाको लक्ष्य रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय आम संचार विधेयकको अवधारणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले चालू आर्थिक वर्षभित्रै हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048, राष्ट्रिय प्रसारण ऐन 2049 र श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 प्रतिस्थापन गर्दै एउटै छाता कानून ल्याउने गरी विधेयक संसदमा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढ़ाइरहेको जनाएको छ। सार्वजनिक गरिएको अवधारणा पत्रमा संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता, संचारको हक र सूचनाको हकलाई प्रभावकारी कार्यान्वयन गर्दै सूचना प्रविधिको तीव्र विकास, डिजिटल तथा अनलाइन संचार माध्यमको विस्तार र प्रसारण क्षेत्रको विविधीकरणलाई सम्बोधन गर्न नयाँ एकीकृत कानून आवश्यक भएको उल्लेख गरिएको छ। यस्तै सूचना तथा संचार प्रविधि नीति तथा राष्ट्रिय आम संचार नीति 2073 कार्यान्वयनका क्रममा देखिएका आवश्यकतालाई सम्बोधन गर्न पनि नयाँ कानून आवश्यक रहेको मन्त्रालयले जनाएको छ। विधेयक तर्जुमाको क्रममा सम्बन्धित मन्त्रालय, सरकारी निकाय तथा सरकारवाला संस्था र व्यक्तिसँग आवश्यक रहेका सुझाव र परामर्श लिइने मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ। मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगको यही साउन 15 गतेको बैठकले मतदाता नामावली अद्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्कीले मतदाता नामावली अध्यावधिक अभियान सञ्चालनका विषयमा आज प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरूसँग छलफल गर्नुभएको छ। स्थानीय पञ्जीका अधिकारीसँग समन्वय गरी विवाह, बसाईसराई तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाई अध्यावधिक गरिने आयोगले जनाएको छ। बैतडीका 84 वडा कार्यालय मध्ये 65 वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ। वडा सचिवको अभावमा स्थानीय तहहरूले प्राविधिक, स्वास्थ्यकर्मी, कम्प्युटर अपरेटर तथा करारका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिँदै सेवा सञ्चालन गरिरहेका छन्। यसले सेवा प्रवाहदेखि स्थानीय सरकार सञ्चालनमा असर परेको जनप्रतिनिधिहरूको भनाई छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
9 वडा कार्यालय रहेको सिगास गाउँपालिकामा एउटै वडामा पनि सचिवको दरबन्दी परिपूर्ति भएको छैन। वडा सचिव नहुँदा प्राविधिक र स्वास्थ्य तर्फका कर्मचारीलाई अतिरिक्त जिम्मेवारी दिएर वडा सचिवको काम गराउनु परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर बोहराले बताउनुभयो।
जिम्मेवारी त हामीले करारको लागि दिएका छौँ, पहिलेदेखि करारले नै चलाइरहेछन्। कर्मचारी सर भएर गइहाल्छन्, विकट छ, अन्तबाट सर भएर मागेर आउँदैनन्। कर्मचारी अभावै छ, भगाहरू पनि 5-6 वर्ष यतै भइसक्यो भनेर अब स्वाभाविक रूपमा सर मागेर अन्त
यस्तै 10 वडा कार्यालय रहेको पुर्चौनी नगरपालिकामा पनि एउटा वडा कार्यालयमा मात्रै वडा सचिवको दरबन्दी परिपूर्ति भएको छ। बाँकी 9 वटा वडामा सचिवको दरबन्दी परिपूर्ति हुन सकेको छैन। प्रशासन सेवा बाहेकका प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिँदा दैनिक कामकाज मात्रै धान्य अवस्था रहेको नगरपालिकाका सूचना अधिकारी प्रवीण धानुकले बताउनुभयो।
प्रशासन तर्फको कामकाज प्राविधिकले त्यति ज्ञान हुँदैन, काम चलाउनलाई जिम्मेवारी दिएदेखि पालिकाको अवस्थामा भएको पनि 3-4 वडामा थिए भएर गइसके अलि समस्या नै आउँछ।
जिल्लाका 10 स्थानीय तह अन्तर्गत रहेका 84 वटा कार्यालय मध्ये हाल 22 वटामा मात्रै स्थायी वडा सचिव कार्यरत छन्। बाँकी 65 वटामा करारका कर्मचारी, प्राविधिक, स्वास्थ्य कर्मी तथा कम्प्युटर अपरेटरलाई वडा सचिवको जिम्मेवारी दिइएको छ। यसले कर्मचारीमाथि दोहोरो कार्यभार बढ्नुका साथै सेवा प्रवाहमा समेत समस्या सिर्जना भएको डिलासेनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले गुनासो गर्नुभयो।
सिरिज अनुसारको जुन एउटा संरचना हुनुपर्ने हो नि वडामा वडा सचिवहरू, त्यो नहुँदाखेरि त निकै धेरै शास्ति ल्याउनु परेको छ। न नीति कार्यक्रम कार्यान्वयन गर्न मिल्छ, न माथिको केन्द्रीय सर्कुलर अथवा प्रदेशको नीति योजना कार्यक्रम अनुसार कामहरू कार्यान्वयन गरिन्छन्। एकदमै धेरै असुविधा भएको छ। यसले सरकार सञ्चालनमा पनि असुविधा भयो, जनताले पाउने सेवाबाट पनि वञ्चित भएको अवस्था भयो।
स्थानीय तहहरूले लामो समयदेखि रिक्त वडा सचिवको दरबन्दी यथाशीघ्र परिपूर्ति गर्न सरकारसँग माग गर्दै आएका छन्। आवश्यक जनशक्ति अभावका कारण नागरिकले समयमै सेवा पाउन कठिनाई भोगिरहेका छन् भने स्थानीय सरकारको दैनिक प्रशासनिक काम समेत प्रभावित बनेको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी आँखा अस्पताल सञ्चालन गर्न लागेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा स्वास्थ्य मन्त्री मेहताले सरकारले यसै वर्षबाट कोशी प्रदेशमा आफ्नै आँखा अस्पताल सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले विपन्न नागरिकका लागि अस्पतालहरूले छुट्याइएका शैयामा खाली छैन भनेर फर्काइने गरेको र निशुल्क प्रदान गरिने 98 प्रकारका औषधि सहज रूपमा वितरण नभएको भन्दै त्यस्ता अस्पताल र फार्मेसीलाई तत्काल कार्यवाही गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले मानव अंग प्रत्यारोपणमा समस्या हुने गरेको, दुर्गमका अस्पतालहरूमा विशेषज्ञ डाक्टर नभएका कारण नागरिकले उपचार नपाई अकालमा ज्यान गुमाउनु परेको र स्वास्थ्य समस्याकै कारण दिन प्रतिदिन मानसिक समस्या थपिएको भन्दै साथै प्रदेशमा मानसिक अस्पताल स्थापना गर्न सरकारलाई सुझाव दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासा सुनवाई प्रभावकारी बनाउन हेलो सरकारलाई स्तर उन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तर उन्नतिको प्रस्ताव गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको हो। समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफै भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। कैलालीमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि सरकारले सरकारी निकायलाई सक्रियता बढ़ाएका छन्। जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम लगायतका सरकारवाला निकायले एलपी ग्यासको सहज आपूर्तिका लागि बजार अनुगमन गर्ने, दैनिक रूपमा ग्यास बिक्री वितरणको विवरण लिने र दिने लगायतका काममा तदारूकता देखाएका हुन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
पछिल्लो समय बजारमा सहज रूपमा ग्यास नपाएको जनगुनासो बढेपछि सरकारी टोलीले बजार अनुगमन थालेको छ भने आयल निगम धनगढ़ीले एलपी ग्यासको आपूर्ति बढ़ाएको छ। पछिल्ला दिनमा दैनिक रूपमा ग्यास बिक्री वितरणको विवरण लिने र दिने गरिएको छ। बजारमा ग्यासको अभाव हुन नदिन र ग्यास लुकाउने प्रवृत्तिलाई निरुत्साहित पार्न संयुक्त रूपमा बजार अनुगमन भइरहेको छ। ग्यासको अभाव नहोस् भन्नेतर्फ सचेत रहेको स्थानीय प्रशासनले जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,
हल्लाले गर्दाखेरि यो ग्यास लुकाउने काम र कालोबजारी गर्ने, स्टक गर्ने त्यो सम्भावना नहोस् भन्ने हिसाबमा हामी एकदमै सचेत छौँ। यहाँ ग्यासको डिलरहरूले कति बिक्री वितरण गर्नुभयो, कति खपत भयो र कहाँ कस्तो अवस्था छ भन्ने यसमा डेली रिपोर्ट चाहिँ हाम्रो आयल निगम मार्फत हामीले लिने चाहिँ गरिरहेका छौँ। ग्यास सहज आपूर्तिको लागि हामीले संयुक्त रूपमा आयल निगम, वाणिज्य, स्थानीय निकाय, जिल्ला प्रशासन, दुवानी संघको प्रतिनिधिको बीचमा अनुगमन गर्ने कामहरू चाहिँ भइरहेछ।
उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो आइरहँदा नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले भने बजारमा एलपी ग्यासको आपूर्ति बढाएको जनाएको छ। यसभन्दा पहिले दैनिक 50 मेट्रिक टन आपूर्ति हुने गरेको एलपी ग्यास अहिले दैनिक 70-80 मेट्रिक टन आपूर्ति भइरहेको छ। यति बेला बजारमा ग्यासका लागि लाइनमा बस्नु पर्ने अवस्था नरहेको बताउनुहुन्छ नेपाल आयल निगम धनगढीका प्रमुख मनोहर डीसी।
हाम्रो दैनिक पहिला 2 गाडी इम्पोर्ट हुन्थ्यो भने अहिले 4 गाडी डबलै इम्पोर्ट भइरहेको, अहिले 70-80 मेट्रिक टन आइरहेको छ। हामीसँग 1-2 घण्टाको ग्यापमा ग्यास पुगिराख्ने जाने बित्तिकै पाइने अवस्था पनि छ। पूर्व जस्तो लाइन लाग्नु पर्ने रोडमा आउनु पर्ने अवस्था अझै आएको छैन।
मासिक रूपमा 1,00,000 ग्यास सिलिन्डर बिक्री वितरण हुने गरेको यहाँ साउन 18 गतेसम्म 94,000 सिलिन्डर बजार पठाएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। पेट्रोलियम पदार्थ ढुवानीको समुद्री मार्ग स्ट्रेट अफ होर्मुजलाई लिएर ओमान र इरान बीच सम्झौता हुने भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले सम्झौता हस्ताक्षर हुने अन्तिम चरणमा रहेको पुष्टि गर्नुभए पनि विस्तृतमा भने केही बताउनु भएन। म्यानमारका सैनिक नेता मिन आङ हाइङ औपचारिक भ्रमणका क्रममा थाइल्याण्ड पुग्नु भएको छ। सन् 2021 प्रजातन्त्रवादी नेत्री आङ सान सूचीको जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि उहाँको यो पहिलो थाइल्याण्ड भ्रमण हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगले चालू 16 योजनाको कार्यान्वयनको अवस्थाबारे बिहिबार निजी क्षेत्रका प्रतिनिधि तथा सरकारवालाहरूसँग अन्तर्क्रिया गरेको छ। सिंहदरबारमा भएको अन्तर्क्रियामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले योजनाले लिएका लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो। अन्तर्क्रियामा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरूमा अहिले उच्च मात्रामा लगानी योग्य रकम रहेकोले यसलाई ठूला पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उपयुक्त अवसरको रूपमा लिनुपर्ने बताउनुभयो। अन्तर्क्रियामा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी अध्यक्ष सूर्य कृष्ण वैद्य, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरुङ लगायतले अर्थतन्त्रको सुधारका लागि निर्यातजन्य वस्तुको विविधीकरण गर्न, निजी क्षेत्रको नियन्त्रण भन्दा नियमन र सहजीकरणमा जोड़ दिन तथा सुरक्षाको प्रत्याभूति दिन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीको समायोजित तलबमान सार्वजनिक गरेको छ। मन्त्री परिषदको यही साउन 6 गतेको बैठकले स्वीकृत गरेको नयाँ ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सहितको तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो। सरकारले गत जेठ 15 गते चालू आर्थिक वर्षको बजेट मार्फत 10% तलबमान वृद्धि गर्ने र 10% नै प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। नयाँ तलबमान यही साउन 1 गतेदेखि लागू हुनेछ। नेपाल राष्ट्र बैंकले खुल्ला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुल्ला बजार कारोबार सम्बन्धी कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुल्ला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको राष्ट्र बैंकले जनाएको छ। संशोधित कार्यविधिले रिपो, रिभर्स रिपो, सोझै खरिद, सोझै बिक्री तथा दीर्घकालीन निक्षेप संकलन लगायतका अधिकांश उपकरणमा न्यूनतम बोल रकम 10 करोड़ रूपियाँ कायम गरेको छ। समान ब्याज दर वा समान मूल्यमा प्राप्त बोल कबोलबाट स्वीकृत रकम भन्दा बढी माग भएमा समानुपातिक रूपमा प्रो राटा आधारमा रकम बाँडफाँड गर्ने व्यवस्था पनि संशोधित कार्यविधिमा गरिएको छ। नेपाल विद्युत प्राधिकरणले चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरेको छ। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षण शुरू गरेको हो। भूमिगत केबुल प्रणालीमा विद्युत चार्ज गर्ने काम भइसकेको र करिब 300 सेवाग्राहीका घरमा भूमिगत लाइन मार्फत विद्युत जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् 2026 तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। सार्वजनिक कार्यतालिका अनुसार नेपालले 21-29 अगस्तसम्म अस्ट्रेलियामा हुने टप एन्ड टी20 प्रतियोगितामा बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग खेल्नेछ। यी दुई बीचको खेल 22 अगस्तमा हुनेछ। त्यस्तै सेप्टेम्बर 6 नेपालले न्यूजील्याण्ड ए टोली विरूद्ध 50 ओभरको श्रृंखला खेल्नेछ भने डिसेम्बरमा भारत ए टोलीसँग द्विपक्षीय श्रृंखलामा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। बंगलादेश, न्यूजील्याण्ड र भारत जस्ता तीन टेस्ट राष्ट्रका टोलीसँग हुने यी खेलले नेपाली टोलीलाई उच्च स्तरीय अन्तर्राष्ट्रिय अनुभव दिलाउनका साथै आगामी प्रमुख प्रतियोगिताको तयारीका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बनको प्रभाव नेपाली फुटबलमा झन गहिरिँदै गएको छ। सोही निलम्बनका कारण नेपालले अब एएफसी U20 एसियन कप छनौट प्रतियोगिता पनि गुमाउने भएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको अध्यावधिक प्रतियोगिता तालिकामा नेपालको नाम हटाइएपछि U20 राष्ट्रिय टोलीको छनौट यात्रा औपचारिक रूपमा अन्त्य भएको हो। एएफसीले यसअघि नै एन्फालाई पत्रचार गर्दै अगस्त 1 भित्र फिफाको निलम्बन फुकुवा भए मात्र नेपालले प्रतियोगिता खेल्न पाउने स्पष्ट पारेको थियो। तर तोकिएको समयभित्र निलम्बन हट्न नसकेपछि नेपाललाई छनौट प्रतियोगिताबाट बाहिर राखेको हो। यसअघि सार्वजनिक ड्र अनुसार नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। उक्त समूहमा आयोजक मंगोलिया, क्वाम र नर्दर्न मारियान आइल्याण्ड रहेका थिए।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 17.9 मिलिमिटर। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 20.3 डिग्री सेल्सियस, वर्षा 16.2 मिलिमिटर। पोखराको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 64.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 12.9 मिलिमिटर। र दिपायलको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा ग्यास अभाव, कालोबजारी नियन्त्रण, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यान आकर्षण। नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति। विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण भदौ 1 गतेदेखि अनलाइनबाट हुने। काठमाडौँ उपत्यकाको ट्राफिक समस्याको समाधान गर्ने दीर्घकालीन गुरु योजना सार्वजनिक। र स्ट्रेट अफ होर्मुज समुद्री मार्गलाई लिएर इरान र ओमान बीच सम्झौता हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।